रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सत्तारूढ़ गठबन्धन बीच थप समन्वय र सन्तुलनको आवश्यकता रहेको नेपाली कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष। आगामी शनिबार र आइतबार देशभरका 22 लाख बालबालिकालाई भिटामिन ए क्याप्सूल खुवाइँदै र म्यानमारको सैन्य सरकारद्वारा 5,000 कैदीलाई आम माफीको घोषणा। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीड़ितलाई न्याय दिने गरी कार्य सम्पादन हुने बताउनु भएको छ। नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको 6 राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुंगोमा पुर्याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गर्नुभयो।
शान्ति स्थापनाको अन्तिम किस्ता सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन जस्ता आयोगहरू निर्माण गर्ने प्रक्रियामा छौं। देशभरि रहेका द्वन्द्व पीड़ितहरूलाई भन्न चाहन्छु, शान्ति प्रक्रियालाई अन्तिम रूप दिँदा पीड़ितहरूलाई न्याय दिइन्छ। अमानवीय चरम अपराधहरू, जघन्य अपराधहरू, त्यस्ता कुरालाई छुट हुँदैन, त्यस्तालाई माफी दिन सकिँदैन। र अहिलेको सरकार भनेको नेकपा एमाले र नेपाली कंग्रेसको छ, यो दुईटै पार्टी लागेको छ, दुईटै पार्टीको सरकार लागेको छ, अरू पनि सरकारमा भएका पार्टीहरूको यी कुराहरूमा सहमति छ।
प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलुकमा सामाजिक सद्भाव सहितको राष्ट्रिय एकता आवश्यक भएकाले एमाले त्यसको अगुवाई गरिरहेको बताउनुभयो। नेपाली कांग्रेसले सत्तारूढ़ गठबन्धनभित्रका दलहरूबीच थप समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउबार निवास बुढा नीलकण्ठमा आज बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले गठबन्धनमा रहेका दलहरूभित्र सशक्त समन्वयको आवश्यकता औल्याएको प्रवक्ता डा प्रकाश शरण महतले जानकारी दिनुभयो। गठबन्धनको सरकारमा एउटा दलले मात्रै चाहे जस्तो नहुने भन्दै सत्ता गठबन्धन दलहरूबीच समन्वयको आवश्यकता रहेको र सबैको कुरा समेट्नुपर्ने विषय बैठकमा छलफल भएको प्रवक्ता डा महतले बताउनुभयो।
समग्रमा सरकारको पर्फर्मेन्स अझ बेटर हुनुपर्छ र गठबन्धन दल बीच समन्वय हुनु पर्यो र सन्तुलन हुनु पर्यो। सबैको कुराहरू चाहिँ समेट्नुपर्ने पनि आवश्यकता छ र नियुक्तिका कुराहरूमा पनि सन्तुलनको आवश्यकता छ। पार्टीगत एफिलिएसन भन्दा पनि प्रोफेसनल्ली डेलिभरी गर्ने मान्छे चाहिँ आउनुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौं। त्यसकै आधारमा सभापतिजीले भन्नुभएको छ, कुराकानी पनि हाम्रो भइराखेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिपक्षमा रहेकाले सरकार ढल्दैछ भन्नु स्वाभाविक भएको भन्दै प्रतिपक्षले भनेकै आधारमा सरकार नढल्ने प्रवक्ता डा महतले बताउनुभयो। छलफलमा सरकारले गति बढ़ाउनु पर्ने विषय उठेको र त्यस विषयमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर संवाद भइरहेको कुरा राख्नु भएको पनि डा महतले जानकारी गराउनुभयो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 परीक्षा सञ्चालन र एसईईको उत्तर पुस्तिका परीक्षणमा सहयोग गर्न शिक्षकहरूलाई आग्रह गरेको छ। आफ्नो पेशागत हकहित र सुरक्षा सँगसँगै विद्यार्थीको भविष्य एवं प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसात गर्दै पेशागत उत्तरदायित्वकै रूपमा उत्तर पुस्तिका परीक्षण र कक्षा 12 परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा रही सहयोग गर्न बोर्डका अध्यक्ष डा महाशरम शर्माले आज जारी गर्नुभएको अनुरोध पत्रमा उल्लेख गरिएको छ। कक्षा 12 परीक्षा यही वैशाख 11 गतेदेखि शुरू हुँदैछ। आगामी शनिबार र आइतबार देशभरका 22 लाख बालबालिकालाई राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ए खुवाउँदैछ। स्वास्थ्य सेवा विभागका अनुसार राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत भिटामिन ए क्याप्सूल 6 महिनादेखि 59 महिनाका करिब 22 लाख बालबालिकालाई खुवाइनेछ। सोही दिन 1 वर्षदेखि 5 वर्षसम्मका करिब 19 लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइनेछ। प्रत्येक वर्ष कार्तिक र वैशाखमा भिटामिन ए र जुकाको औषधि बालबालिकालाई निशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरूरी रहेको बताउनु भएको छ। आज भैरहवामा प्रेस सेन्टर नेपाल रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपा एमाले र नेपाली कांग्रेसले सरकार गठनका बेला संविधान संशोधनको कुरा ल्याए पनि अहिले चासो नदिएको आरोप लगाउनुभयो। उहाँले गत फागुन 11 गतेदेखि पूर्वको झापाबाट शुरू भएको तराई मधेस जागरण अभियान अन्तर्गत हुलाकी मार्गको यात्राका क्रममा किसानका समस्या सहित बेपत्ता परिवारका समस्या बुझ्ने मौका पाएको बताउनुभयो। सरकारले आयोडिन युक्त नुन उत्पादन तथा बिक्री वितरण सम्बन्धी ऐन लागू गरेको छ। ऐन कार्यान्वयनमा आएसँगै स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रूपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्याको समाधानका लागि कानूनी बाटो खोलेको छ। चितवन मिल्कले एक वर्षमा 1,15,00,000 लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ। किसानबाट संकलन भएको दूधबाट गत सालको चैत्र मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो। भरतपुर महानगरपालिका एक ठिमुरामा रहेको उद्योगले फागुन महिनासम्म दैनिक 45,000 लिटर दूध प्रशोधन गरेको प्रबन्धक दुर्गा प्रसाद पराजुलीले जानकारी दिनुभयो। धार्मिक ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको बिस्का नख जात्रा आज सम्पन्न भएको छ। नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्ष झैं यस वर्ष पनि चैत्र मसान्तदेखि वैशाख 4 गतेसम्म बिस्का नख जात्रा चलेको थियो। यही वैशाख 1 गते सपन तीर्थ मेलासँगै सिन्दूर जात्रा गरी औपचारिक रूपमा बिस्का जात्रा शुरू भएको थियो। वैशाख 2 गते टोखा नगरपालिका 2 गणेश स्थान थला टोलमा सिन्दूर जात्रा गरेर नगर परिक्रमा गरी रथलाई सोही दिन माथिल्लो लाछीमा लगेर बिसाइएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। पछिल्लो समय रोजगारीको सिलसिलामा युवाहरू विदेशिने क्रम बढ़िरहेका बेला गुल्मीको मुसिकोटका युवाहरू मिलेर गाउँमै रोजगारीको वातावरण समेत सिर्जना गरिरहेका छन्। उनीहरूले बाख्रा पालनबाट राम्रो आमदानी गर्दै आएका छन्। गुल्मीबाट संवाददाता सूर्य सुनारको रिपोर्ट।
जिल्लाको मुसिकोट नगरपालिकाको गहियारामा कालिका पशुपालन तथा कृषि फार्म स्थापना गरेर 7 जना युवाहरू मिलेर बाख्रा पालन गर्नु भएको छ। शुरूमा 7 जनाको साझेदारीमा मिलेर शुरू गरेको बाख्रा पालन अहिले 2 जनाले मात्र सञ्चालन गर्नु भएको छ। फार्म शुरू गरेको अहिले 5 वर्ष पुगेको छ। कालिका पशुपालन तथा कृषि फार्मका संचालक खगराज खरेल:
अहिलेसम्म ठिकै भएको छ, ब्याङ्कको किस्तासित त भरिएको छ, राम्रै छ, गर्न सक्यो। हाम्रो लगानी त लगभग 1.5 करोड लगानी भएको, यहाँ बाख्रा पालन गर्न सके राम्रो, आफै खट्नु पर्छ, अरूको भरोसा राखेर हुने कुरो होइन। स्थानीय सरकारले 2 वटा बोका दिएको, यहाँ बाटो खनिदिएको।
अहिले फार्मबाट प्रत्यक्ष 5 जनाले रोजगारी पाएका छन्। व्यावसायिक रूपमा बाख्रा पालनबाट सन्तुष्ट रहेको कालिका पशुपालन तथा कृषि फार्मका संचालक कुलबहादुर पौडेलले बताउनुभयो:
5 जना रोजगार दिइएको छ, चरण क्षेत्रमा जाँदा फेरि अलिअलि बाघले खाने गर्छ, त्यताबाट नोक्सान भएको छ, सन्तुष्टि त छौ, अलि मेहनत आफैले धेरै गर्नुपर्ने रहेछ।
मुसिकोट नगरपालिकाले व्यावसायिक बाख्रा पालन गर्ने कृषकहरूलाई विभिन्न समयमा अनुदानका कार्यक्रमको माध्यमबाट सहयोग गरिएको नगर प्रमुख जीवलाल खरेल जीवनले बताउनुभयो:
50 वटा भन्दा बढी बाख्रा पालन गर्नेलाई ठूला किसान मानेर हामीले मासिक भत्ता हिसाबले 6-6 महिनामा उहाँहरूलाई सहयोग गर्ने कार्यक्रम छ, अरू अरू किसिमले पनि उहाँहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम छ भने साना बाख्रा पालक किसानहरूलाई बाख्रा टेवा कार्यक्रम मार्फत उहाँहरूलाई खोर निर्माण गर्न, खोर सुधार गर्न सहयोग गर्ने गरेका छौँ। प्रत्येक बाख्रा पालकहरूलाई हामीले कुनै न कुनै हिसाबले उहाँहरूको बाख्राहरूको नस्ल सुधारमा, खोर सुधारमा, पोषण सुधारमा सहयोग गर्ने कार्यक्रम ल्याएका छौँ।
नगरपालिकाले रोजगारीको लागि विदेश जाने युवाहरूलाई यही टिकै राख्न युवा लक्षित कार्यक्रम समेत सञ्चालन गरेको छ। सूर्य सुनार, रेडियो नेपाल, गुल्मी।
अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारको सैन्य सरकारले नयाँ वर्षको उपलक्ष्यमा करिब 5,000 कैदीलाई आम माफी दिने घोषणा गरेको छ। सन् 2021मा म्यानमारको सेनाले त्यहाँको निर्वाचित सरकार र निर्वाचनमा 2/3 भन्दा बढ़ी समर्थन प्राप्त आङ सान सुचीको नेशनल लीग फर डेमोक्रेसी पार्टीका नेता तथा दलका निर्वाचित सांसदलाई नियन्त्रणमा लिएको थियो। सेनाको कुपछि लोकतान्त्रिक अभ्यासमाथि अंकुश लगाउँदै भएको दल विरोधी अभियानले देशलाई बहुपक्षीय गृहयुद्धमा फसाएपछि जुन्टाले हजारौं प्रदर्शनकारी र अधिकार कर्मीलाई पक्राउ गरी बन्दी बनाएको थियो। म्यानमारमा राष्ट्रिय पर्व वा बौद्ध धर्म सम्बन्धी चाडहरूको अवसरमा आम माफी दिने प्रचलन रहेको छ। आनी बानीमा कुनै समस्या नदेखिएका व्यक्तिका लागि आम माफीको घोषणा गरिन्छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालमा केही भएन, हुँदैन र हुन सकेन भन्ने जस्ता गलत भाषी निर्माण गर्न खोजिएकाले सरकारले गरेका काम, प्रभाव र परिवर्तन नागरिकसम्म पुर्याउन जरूरी रहेको बताउनु भएको छ। मन्त्रालयद्वारा बिहिबार भैरहमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री दाहालले शुरू गरिएका आयोजना तोकेकै समयमा पूरा हुने गरी काम गर्न जरूरी रहेको पनि बताउनुभयो। कार्यक्रममा मन्त्रालयका सचिव केशव कुमार शर्माले आयोजना अल्पत्र पार्ने, समयमा पूरा नगर्ने जस्ता कार्य अब हुन नदिइने बताउनुभयो। सड़क आयोजना निर्माण गर्दा सर्वसाधारणलाई सकेसम्म कम समस्या पर्ने र यातायात अवरूद्ध हुन नदिने गरी गर्न समेत कार्यक्रममा जोड़ दिएको थियो। शेयर बजार मापक नेप्से परिसूचक बिहिबार 26.49 अंकले बढ़ेर 2,722.73 को बिन्दुमा पुगेको छ। यस्तै बिहिबार 10,79 करोड़ रूपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यस्तै बिहिबार सुनको मूल्य पनि बढ़ेर नयाँ रेकर्ड बनाएको छ। बिहिबार सुन प्रतितोला 1,90,600 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। काठमाडौँको भिरकुटी मण्डपमा खाना महोत्सवको आयोजना हुने भएको छ। नेपाली खानाको प्रवर्धनका लागि नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा वैशाख 6 गते शनिबार भिरकुटी मण्डपमा खाना महोत्सव हुने अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका संयोजक अरूण अधिकारीले जानकारी दिनुभयो। महोत्सवमा नेवारी, थारू, राई लिम्बू, थकाली लगायत विभिन्न जात जातिका मौलिक खानाहरू रहनेछन्।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
नेपाली क्रिकेट टोलीको आईसीसी टी20 वरियता खस्किएको छ। नेपाल एक स्थान तल झर्दै 18 स्थानमा पुगेको हो। नेपाल आफूभन्दा तल्लो वरियतामा रहेको कुवेतसँग 3 रनले पराजित हुँदै हङकङमा यसै साता सम्पन्न 4 दिवसीय टी20 श्रृंखलाको उपाधिबाट वञ्चित भएको थियो। नेपालको रेटिङ पोइन्ट 169 छ। एसोसिएट राष्ट्रमा नेपालभन्दा अगाडि स्कटल्याण्ड, नेदरल्याण्ड, नामिबिया, युए र अमेरिका 13-17 स्थानमा छ। भारत वरियताको शीर्ष स्थानमा कायम छ। यसै गरी अस्ट्रेलिया, इङ्ल्याण्ड, न्यूजील्याण्ड, वेस्ट इण्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रमशः 2-10 स्थानमा छन्। यता अलराउण्डरको वरियतामा दिपेन्द्र सिंह गैरी 1 स्थान खस्किँदै 3 स्थानमा पुगेका छन्। यस्तै ब्याटिङ वरियतामा दिपेन्द्र 56, कप्तान रोहित कुमार पौडेल 66, आसिफ शेख 70 र कुशल फुर्तेल 95 स्थानमा छन्। दिपेन्द्र र रोहित 4 स्थान खस्किँदा आसिफ र कुशलको वरियताक्रम कुनै परिवर्तन भएको छैन। बलिङतर्फको वरियतामा दिपेन्द्र 78 र सोमपाल कामी 96 स्थानमा छन्। दिपेन्द्र 13 र सोमपाल 9 स्थान खस्किएका हुन्। नेपालगंजमा हुन लागेको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। नेपालगंज रंगशालामा वैशाख 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई भव्य बनाउन रंगशाला सरसफाई, रंगरोपण, खेलाड़ी आवास, यातायातको व्यवस्था सबै तयारी पूरा भएको प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो। नेपालका 7 र भारतको 1 टोली गरी 8 टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा घरेलु टोली बाँके 11, सशस्त्र प्रहरी बलको ईपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एएफसी, सुदूरपश्चिम एएफसी, सिलगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल संघ टोलीले प्रतिस्पर्धा गर्नेछन्। बाँकी जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टोलीले रु 5,05,555 र उपविजेता टोलीले रु 2,50,000 ट्रफी मेडल सहित पुरस्कार प्राप्त गर्नेछन्।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश लगायत देशको पहाड़ी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सत्तारूढ़ गठबन्धन बीच थप समन्वय र सन्तुलनको आवश्यकता रहेको नेपाली कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष। आगामी शनिबार र आइतबार देशभरका 22 लाख बालबालिकालाई भिटामिन ए क्याप्सूल खुवाइँदै र म्यानमारको सैन्य सरकारद्वारा 5,000 कैदीलाई आम माफीको घोषणा। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।